اصطفى وسلام على عباده الذين اصطفى اما بعد اعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم يوم لا ينفع مال ولا بنون الا من اتى الله بقلب سليم صدق الله العظيم سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم مومن کی ایمان والوں کی آخری منزل جنت ہے مومن جب جنت میں داخل ہوگا تو نہایت ہی حسین خوبصورت چمکدار روشن اور پسندیدہ شکل و صورت میں ہوگا یہ تو اس کی ظاہری حالت ہوگی جبکہ مومن جنت میں جائے گا لیکن جس وقت وہ جنت میں داخل ہوگا اس وقت مومن کے دل کا حال کیا ہوگا ایمان والے کے دل کی کیفیت اس کی حالت کیا ہوگی نبی اکرم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا یدخل اقواب الجنہ افئدتهم مثل افئدت الطیر کہ جو لوگ جنت میں داخل ہوں گے تو جنت میں داخل ہوتے ہوئے جنتیوں کا دل پرندے کی طرح ہوگا پرندے کی طرح ہونے کا ایک مطلب کہ جس طرح پرندے کا دل نہایت رقیق نہایت نرم نہایت ہی صاف ستھرا ہوتا ہے کہ پرندے کے دل میں کسی کے لیے بھی کسی طرح کا کوئی کھوٹ نہیں ہوتا ایک پرندہ دوسرے پرندے سے ذرہ برابر کسی طرح کا کوئی کھوٹ نہیں رکھتا پرندے کا دل بالکل صاف ستھرا ہوتا ہے پرندے کے دل میں رقت اور نرمی ہوتی ہے اسی طرح ایمان والے جب جنت میں داخل ہوں گے تو اللہ رب العزت اس کے دل کو ایک پاک ایک صاف ایک رقیق ایک نرم ایک خوشنما دل بنا کر جنت میں داخل کریں گے یہی وجہ ہے کہ جنت میں جانے کے بعد ایک انسان کا جو درجہ ہوگا دوسرے بڑے درجے والے کو دیکھ کر اس کو حسد نہیں ہوگا اسے حسرت بھی نہیں ہوگی حسد تو نہیں حسرت بھی نہیں اس لیے کہ حسرت ایک غم ہے اور اللہ نے جنت کو حسرت اور غم سے پاک رکھا ہے تو اس کا دل ایسا ہوگا کہ جو اس کو مل گیا جنت کا جو درجہ اسے مل گیا اسی درجے پر وہ خوش ہوگا اس کے دل میں ذرہ برابر کسی طرح کا کوئی کھوٹ کسی طرح کی کوئی کدورت کسی طرح کی کوئی دوری نہیں ہوگی تو گویا جنتیوں کا پسندیدہ دل وہ ہے جس میں رقت ہو اور ذرہ برابر اس میں کوئی کھوٹ نہ ہو اس دنیا میں اگر ہم چاہتے ہیں کہ دل میں ہماری رقت رہے دل ہمارا روشن رہے صاف ستھرا رہے تو ظاہر ہے کہ اسی دنیا میں ہم رہتے ہیں اور دنیا میں طرح طرح کے فتنے طرح طرح کی چیزیں دل کو خراب کرنے والی چیزیں دل کو خراب کرنے والے احوال ہمارے سامنے آتے ہیں ایسے ہی موقع پر جبکہ آج کا یہ ماحول फितनों से भरा हुआ माहौल है और दिलों की रिक्कत के बजाय दिलों में कसावत, सख्ती, दिलों के अंदर एक किस्म की सख्ती पैदा करने वाला माहौल है, उसके बावजूद अल्लाह ने कुछ ऐसे माहौल रखे हैं कि जिस माहौल को इंसान अगर पसंद करे, इख्तियार करे, तो अल्लाह उस माहौल का असर जाहिर फरमाते हैं। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया, बादिरु बिल आमाल सालिहा, आमाल सालिहा में सबकत कर लो, आमाल सालिहा में सबकत कर लो, सतकूनु फितनुन कक़ितअ लैल मुज़लिम, अनकरीब कुछ ऐसे अहवाल आएंगे, इतने फितने होंगे, ऐसे हालात रुनमा होंगे कि जो हालात, जो फितने बिल्कुल तारीख अंधेरी रात की तरह होंगे। जिस तरह अंधेरी रात में एक हाथ इंसान को अपना हाथ नजर नहीं आता, इसी तरह इतने फितने होंगे कि फितना कहां से चला, किधर से निकला, कहां जाएगा पता नहीं चलेगा। फितना इतना सख्त होगा कि उस फितने का असर इंसान के कल्ब तक पहुंचेगा। सतकून फितनुन कक़ितअ लैल मुज़लिम युस्बिहु रजुल मुमिना युमसी काफिरा, दिल का हाल उन अहवाल की बिना पर, उन फितनों की बिना पर, उन गुनाह भरे माहौल की बिना पर, उस बुरी सोहबत की बिना पर दिल का हाल इतना बदलेगा कि सुबह इंसान मोमिन, शाम होते होते काफिर। युमसी मोमिना व युस्बिहु काफिरा, शाम को मोमिन होगा, कलमे के साथ सोएगा, दिन होगा हालात पलटेंगे, फितनों का असर दिल पे पड़ेगा, इंसान अपनी जबान से कुछ ऐसा बोल देगा, कुछ ऐसा सोच लेगा, कुछ ऐसा इरादा कर लेगा कि इंसान सुबह होते होते उसका ईमान रुखसत हो जाएगा। इसलिए नबी अलैहिस्सलातु वस्सलाम ने इरशाद फरमाया कि जब भी तुझे अच्छा सा माहौल मिले, अच्छी हालत मिले, तो फौरन उससे फायदा उठाकर अमल में सबकत कर जाओ, ताखीर न करो। यह है इस रिवायत का खुलासा और मकसद। हजरत जुबैर इब्न आदी एक ताबाई हैं, ये बसरा और कूफा आए, वहां नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम के खादिम खास हजरत अनस इब्न मालिक, वो भी तशरीफ ले आए, वहीं रहने लगे। हज्जाज इब्न यूसुफ का जमाना था, आए दिन फितने, जैसे आजकल हम आप रोजाना कोई ना कोई फितना ही सुनते हैं, हर सुबह होती है तो यही उम्मीद होती है कि पता नहीं आज कौन सा नया फितना जाहिर हुआ होगा, तो वहां भी फितने ही फितने हुआ कर रहे थे। तो जुबैर इब्न आदी हजरत अनस इब्न मालिक रजी अल्लाह तआला उनके पास गए और जाने के बाद उनसे कहा कि हजरत ये क्या माहौल है, अपने घर में तो हम जरा मुतमईन हैं, मगर बाहर का जो माहौल है हज्जाज इब्न यूसुफ के आने के बाद जो माहौल बना है, ये जो हालात हैं, जो परेशानियां हैं, जहां देखो फितने ही फितने हैं, क्या करें हम, समझ में नहीं आता। उस मौके पर हजरत अनस इब्न मालिक रजी अल्लाह ताला अन्हु ने फरमाया था कि जुबैर अभी भी इस मौके को गनीमत जानो, जिस किस्म के अहवाल और फितने, मसाइब और मुश्किलात तुम देख रहे हो, जिस माहौल में तुम हो, फिर भी उस माहौल को गनीमत जानो, क्योंकि आने वाला जमाना इससे और खराब आएगा, आने वाले हालात इससे और मुश्किल आएंगे। अगर तुम आने वाले जमाने का इंतजार करोगे तो याद रखो कि जितना अभी कर पाते हो आने वाले जमाने में भी उतना नहीं कर पाओगे। ये उस जमाने की बात है जिस जमाने में हज्जाज बिन यूसुफ की तरफ से मुश्किलात, हालात और दुश्वारियां थी। तो आज के इस गुनाह भरे माहौल में हम आप जरा गौर करें कि क्या हम भी इंतजार करें किसी आने वाले अच्छे जमाने का, क्या हम भी टाल मटोल करें किसी अच्छे पैदा होने वाले हालात का। नहीं, जिस माहौल में अल्लाह ने हमें आपको रखा है, इस माहौल में रहते हुए अपने दिल पर मेहनत करना ताकि बाहर के माहौल से हमारे कल्ब की रिक्कत और कल्ब के अहवाल बदलने न पाए और कल्ब में सख्ती आने न पाए। حضرت صحابہ کا حال یہی تھا. حضرت عمر ابن نحام ایک صحابی ہیں، نبی علیہ الصلوۃ والسلام کے ساتھ سفر میں تھے. انہوں نے دیکھا کہ میرے پاس ایک نیکی کا بہت بہترین موقع ہے. انہوں نے کہا کہ یا رسول اللہ صلی اللہ علیہ وسلم، اگر میں راہ خدا میں شہید ہو جاؤں تو مجھے کیا ملے گا؟ ذرا حالات مشکل تھے، تو آپ نے فرمایا الجنہ، تجھے جنت ملے گی. تو حضرت عمیر انہوں نے اپنے پاس جو کھجور کے چند دانے تھے، چند دانوں کو پھینک دیا. انہوں نے فرمایا کہ اچھا، اگر آج کے اس ایک عمل پر ہمیں اللہ جنت دے دے گا، لئن اکلت التمرات، اگر میں ان کھجور کو کھاؤں، انہا لحیات طویلا، تو اس کا مطلب یہ ہوا کہ میں نے زندگی بہت لمبی پالی، مجھے لمبی زندگی کی ضرورت نہیں ہے، نیکی بھری ایک لمحے کی ضرورت ہے. پھینک دیا، اللہ کے راہ میں کود پڑے اور پھر وہیں جام شہادت نوش کر لیا. اس سے اندازہ لگائیں ان حضرات کی نگاہوں میں آنے والا وقت کیا ہوگا، اس کا انتظار نہیں، جو موقع ملا اسی ملے ہوئے موقع پر اپنے آپ کو نیکی میں لگا دینا اور اپنے آپ کو اسی موقع کے ساتھ رکھ دینا، یہی ان حضرات کا کمال تھا. تو آج کے اس ماحول میں جبکہ ہم اور آپ ہمیشہ محسوس کرتے ہیں کیا ہو رہا ہے، کیا ہونے والا ہے، آج کیا ہوا، پتہ نہیں کل کیا ہوگا، ایسا نہ سمجھیں کہ ان ہونے والے حالات اور مشکلات اور دشواریوں کا ایٹومیٹک اثر ہمارے دل پر نہ پڑے، ایسا نہیں ہے. دنیا کا نظام، دنیا کا دستور ہے کہ جب فتنے رونما ہوتے ہیں تو فتنوں کے اثرات انسان کے دلوں پہ پڑتے ہیں. لہذا جب دلوں پہ اثرات پڑتے ہیں تو چاہیے کہ ہم نیکی کے راہوں میں پیچھے نہ رہیں، جو بھی نیکی کا موقع ملے ہم اس نیکی کے موقع سے دل کو بناتے رہیں. حضرت عبید بن کعب نے عجیب بات کہی کہ مدینہ منورہ مسجد نبوی سے سارے حضرات صحابہ قریب رہتے تھے، ایک صحابی تھے جو سب سے دور رہتے تھے. سارے صحابہ کے مقابلے میں ایک صحابی کا مکان سب سے دور تھا اور وہ نماز کے لیے ہمیشہ آتے تھے. تو کسی نے کہا کہ اگر آپ ایک گدھا خرید لیں، ایک سواری خرید لیں تاکہ اس پر سوار ہو کر آئیں تو آپ کو دن میں دھوپ بھی نہ لگے اور رات کے اندھیرے سے کوئی نقصان بھی نہ پہنچے. تو انہوں نے کہا کہ میں اس بات کو بھی پسند نہیں کرتا کہ میرا مکان مسجد کے قریب ہو. صحابہ پریشان کہ مسجد کے قریب بھی اپنے مکان کو پسند نہیں کرتے. کہا کیوں؟ کہا اس کی وجہ یہ ہے کہ میں دور رہتا ہوں، دور سے میں مسجد چل کر آتا ہوں، مجھے امید ہے کہ مسجد تک جو میرے قدم اٹھتے ہیں ہو سکتا ہے یہی اٹھتا ہوا قدم ہمیں جنت تک لے جائے. یہ ہے نیکیوں پر نگاہ رکھنا. تو اگر ہم اپنی اس مختصر سی زندگی میں اپنی نیکیوں پر نگاہ رکھیں کہ جب موقع مل جائے چھوٹی چھوٹی نیکیاں، جس کو ہم چھوٹی سمجھتے ہیں، عام مثلا ہم اور آپ مسجد کی طرف جاتے ہوئے کبھی خیال نہیں آتا کہ یہی اٹھتا ہوا قدم ہماری نجات کا اور جنت تک پہنچنے کا ذریعہ بنے گا، اس نیکی کی طرح ہمارا کبھی ذہن نہیں جاتا. خلاصہ یہ ہے کہ ہم اس موقع کو غنیمت جانتے ہوئے جہاں تک نیکی ہو سکے ان نیکیوں کو کریں گے تو دلوں میں ایک رقت رہتی ہے، ایک خشیت رہتی ہے، دلوں کا ربط و تعلق اللہ کی ذات سے باقی رہتا ہے. اور اگر انسان صرف حالات کو سنتا رہے، زبان سے شکوہ کرتا رہے، صرف غم کھاتا رہے اور اپنے دل کو بنانے اور بچانے کی فکر نہ کرے تو باہر ہونے والے ماحول کا اثر خود بخود انسان کے دل پہ پڑتا ہے، انسان کے دل میں قساوت، انسان کے دل میں سختی پیدا ہوتی ہے. اس لیے دلوں کی قساوت اور سختی سے بچنے کا، بچانے کا طریقہ یہ ہے کہ جو نیک عمل ہمارے سامنے آئے اس نیک عمل کو ہمیں کرنا چاہیے. جب انسان نیک عمل کرتا رہتا ہے اور دل ہمیشہ اچھے حالات کی طرف لپکتا ہے تو انسان کی حالت کیا ہوتی؟ نزہت المجالس میں ایک عجیب بات لکھی ہے کہ دو بھائی تھے، دونوں بھائی ایک جگہ بیٹھے، بیٹھنے کے بعد انہوں نے اپنی زندگی کا جائزہ لیا اور اپنے بارے میں کچھ نہ کچھ غور و فکر کرتے رہے. تو ایک بھائی نے کہا کہ اللہ کا شکر ہے کہ دنیا کے ماحول سے میں نے اپنے آپ کو بچایا اور ہمیشہ نیکی کی راہ پہ رہا، मगर एक बात से मुझे डर लगता है। तो दूसरे भाई ने पूछा वो क्या, तो उसने कहा वो बात ये है कि एक दफा मैं किसी रास्ते से गुजर रहा था, रास्ते के दोनों तरफ खेत थे, रास्ते पर बाली पड़ी हुई थी, गेहूं की बाली पड़ी हुई थी, तो मैंने उसे उठाकर एक खेत में डाल दिया ताकि खेत वाले का नुकसान ना हो। अब मुझे डर लग रहा है, मेरे दिल को धड़का लगता है कि हो सकता है जिस खेत में मैंने डाला हो उस खेत की वो बाली ना हो बल्कि सामने वाले खेत की बाली हो। तो खुदा के यहां अगर मुझसे ये हिसाब हो गया कि तुमने मेरे एक बंदे की बाली को उधर रखने के बजाय तुमने उस तरफ कैसे रख दिया, खुदा ने अगर मुझे यही पूछ लिया तो क्या होगा, मुझे इस बात का डर लगता है। इसी बात पर मैं अपने अल्लाह से रोता। दूसरे भाई ने कहा मेरे अल्लाह का करम कि अल्लाह ने मुझे हर चीज से बचाया, मगर मुझे भी एक डर है। कहा वो क्या? कहा मैं रातों में ज्यादा नेकी करता था, नमाजें पढ़ता था, रात रात भर खड़े रहता था, तो मुझे ये डर लगता है कहीं ऐसा ना हो कि मेरे जो दो पांव हैं उन पांव में से एक पांव पर मैंने ज्यादा जोर दिया हो, एक पांव पे ज्यादा जोर दे दिया और दूसरे पांव को मैंने ज्यादा आराम पहुंचाया, तो कहीं ऐसा ना हो कि हमारा वो पांव जिसको ज्यादा तकलीफ दी और जिसको ज्यादा जोर दिया कहीं वही खुदा के सामने, मेरे सामने खुदा के सामने सवाल ना कर दे। ये दोनों भाई बात करने लगे, रोने लगे। उसके वालिद अंदर से सुन रहे थे। सुनिए जरा क्या हाल होता है जब इंसान के कल में रिक्कत आती है, खशियत आती है, अल्लाह के सामने अपनी जवाबदेही का ख्याल होता है, तो इंसान बाल से कहीं ज्यादा बारीक चीजों को भी सोचकर आप दीदा हो जाता है। उसके वालिद अंदर सुन रहे थे, ख्याल आया कि अल्लाह अल्लाह मेरे ये दोनों बेटे जवान किस हद तक आगे जा चुके हैं, किस हद तक इनका दिल पहुंच चुका है, कैसी खशियत इनमें आ चुकी है। अल्लाह ऐसी हालत किसी की हो वो तो मरते ही जन्नत में चला जाएगा। उसके वालिद पीछे सुन रहे थे, उसने दुआ की कि अल्लाह मेरे ये दोनों जवान बेटे हैं, बड़ी अच्छी इनकी हालत है, अल्लाह मुझे डर लगता है कहीं ऐसा ना हो कि आने वाले हालात, आने वाले माहौल, आने वाले जमाने, आने वाले वक्तों में माहौल के खराब होने की वजह से इनके दिल की ये कैफियत बाकी न रहे, इस मकाम पर ये बाकी न रहे। अल्लाह मैं बाप हूं, मेरी तमन्ना ये है कि अल्लाह आप इनको उठा लीजिए ताकि उठते ही जन्नत में चला जाए। आप सोच सकते हैं कि एक वालिद अपने औलाद के मौत की दुआ कर रहा है इस बुनियाद पर कि मरना तो हरेक को है ही, जन्नत में जाना तो है ही, बाप को इस बात पे निगाह है कि उसके दिल की जो हालत है यह हालत उसकी बाकी रहे। चुनांचे अल्लाह ने दुआ कबूल कर ली, दोनों बच्चे मर गए। बाप ने बता भी दिया। अब सुनिए, बाप भी कितना आरिफ था, बाप भी कितना मुस्तजाब दावा था। मां ने देखा तो मां ने कहा कि अच्छा अल्लाह ने आपको मुस्तजाब दावा इसीलिए बनाया है, अल्लाह ने आपको मुस्तजाब दावा इसीलिए बनाया कि आपने मेरे दोनों जिगर गोशे को मौत दिलवा दी। अच्छा ठीक है। अब वो गई मुसल्ला बिछाया और मां ने मुसल्ला बिछा के कहा कि ए अल्लाह, ए परवरदिगार, मेरे और तेरे दरमियान, मेरे और तेरे दरमियान जो राज का मामला है अल्लाह उसका वास्ता देकर कहती हूं कि मेरे दोनों फूल को जिंदा कर दे। चुनांच उसका दुआ करना था, दोनों जवान बेटे जिंदा हो गए। दुआ की अल्लाह जो हालत उसकी अभी है मरते दम तक अल्लाह दुनिया के हालात से बचाते हुए उसकी हालत को इसी तरह बाकी रखना। तो मां की दुआ से बच्चे जिंदा हो गए। मुझे यह अर्ज करना क्या प्यारा माहौल होगा उन जवानों का और कितना पसंदीदा उसका दिल होगा बाप का और कैसी दुआ होगी मां की। पता चला कि इंसान आने वाले माहौल, आने वाले अहवाल, आने वाले फितन, दुनिया में जाहिर होने वाले गुनाह के असरात से अपने आप को बचाने की फिक्र करना, फितनों के असर से अपने बचाने की फिक्र करना जरूरी है। जब इंसान यही कोशिश करता है तो इंसान बचता भी रहता है। मालिक ने दीनार रहमतुल्लाह अजीब बात लिखी है, वो फरमाते कि बनी इसराइल में एक जवान लड़का था, मस्जिद थी, इबादतगाह थी, इबादतगाह में सबके सब आके जमा हो गए, लोग इबादत कर रहे थे। एक गुनाहगार बंदा जो गुनाह के माहौल में था, फंसा हुआ था, उधर ही रहता था, तो अब वो जब उस इबादतगाह पर, कनीसे पर, मस्जिद पर वो आया उसने देखा कि अल्लाह के बंदे हैं, एक अजीब सा माहौल है, कोई अल्लाह की इबादत में है, कोई सजदे में है, कोई दुआ में है, तो खड़ा होकर वो अंदर नहीं आ रहा है। किसी ने कहा अंदर तो आओ, तो उसने कहा मुझ जैसा गुनाहगार, मुझ जैसा खताकार, मुझ जैसा सियाहकार इन अच्छे लोगों के माहौल में कैसे आके बैठे, कहीं ऐसा ना हो कि इन अच्छे लोगों पर मुझ गुनहगार के दिल का खराब हाल जाहिर हो जाए और मेरी खराब हालत का असर इन अच्छे लोगों पर पड़ जाए, मैं इनके पास आने के लायक नहीं हूं। ये जो उसका एहसास दिल था, ये जो उसके अपने दिल की खराबी और बुरे माहौल का असर उसका एहसास था, जब उसने यहां तक कह दिया कि मेरे बुरे माहौल की वजह से मैं इनके दरमियान आने के लायक नहीं हूं, तो अल्लाह ने उस जमाने के नबी पर वही भेजी कि जाकर उस मेरे बंदे से कह दो कि तेरे दिल की ये कैफियत और नदामत और शर्मिंदगी और ये एहसास, इसकी बिना पर हमने तुझे माफ भी किया और सिद्दीकीन में तुम्हारा नाम शामिल कर दिया। अच्छे माहौल को देखकर, अच्छी जगहों को देखकर, अच्छी चीजों को देखकर इंसान के दिल में नदामत का एहसास पैदा हो जाए और फिर इंसान उसी नदामत के एहसास के साथ अपने अल्लाह के हुजूर एक नादिम बनकर, शर्मिंदा बनकर, अच्छे माहौल को देखकर इंसान जब सोचता है कि मैं ऐसा कहां हो सकता हूं, कैसे बन सकता हूं, यही जो दिल का एहसास है अल्लाह इंसान को आगे बढ़ा देता है। इसलिए आज के इस दौर में, इस माहौल में हमें चाहिए कि अपने कल्ब, अपने दिल के ऊपर अच्छे असरात को जाहिर करें। एक अल्लाह की तासीर को देखिए, एक अल्लाह की तासीर को देखिए, परवरदिगार के नाम की तासीर को देखें, कितनी तासीर है अल्लाह के नाम की, इंसान के दिल की दुनिया बदल जाती है। वाकया मशहूर है, नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम, नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम मैदान में थे, एक काफिर इंसान आया, उसने अपने हाथ में हथियार सौंत लिया। उसके बाद जब उसने आपकी आंख खोली और उसने कहा कि मैं यमनानी, कि आपको कौन मुझसे बचाएगा, मैं यमनाओं का कौन आपको मुझसे बचाएगा, तो आपने कहा हु अल्लाह। एक दफा आपका अल्लाह कहना था, उस काफिर के ऊपर एक रोग, एक दबदबा, एक खौफ तारी हो गया। जब आपकी जबान मुबारक से अल्लाह निकला, दूसरे के कल्ब पर उसकी खशियत आ गई, तो मोमिन अगर तलब और मोहब्बत के साथ अपनी जबान से अल्लाह कहेगा तो उस अल्लाह का असर उसके दिल पर क्यों नहीं पड़ेगा। शर्त तो यह है कि तलब भी हो और जज्बा भी हो और दिल को बनाने की फिक्रें भी हो। जब इंसान अपने दिल को बनाने की फिक्रें करता है और अल्लाह अल्लाह करता है तो परवरदिगार हमेशा इंसान को बचाए रखता है। बस आखिरी बात सुने कि जब हालात और मुश्किलात और दुश्वारियां हों, ऐसे मौके पर इंसान को पढ़ना चाहिए हसबुनल्लाहु व नियमल वकील। आप देखें हजरत इब्राहिम अलैहिस्सलाम को, जब अल्लाह रब्बुल इज्जत जानते थे, हजरत इब्राहिम अलैहिस्सलाम को जब नारे नमरूद में डाला गया तो हजरत इब्राहिम बद्दुआ कर देते, और जिस तरह अल्लाह ताला ने कौम आद को, कौम समूद को, कौम नूह को, कौम लूत को एक बद्दुआ या एक इशारे पर अल्लाह ताला तौबाला कर दिया, हजरत इब्राहिम अलैहिस्सलाम बद्दुआ करते वो सब के सब तौबाला हो जाते, सब के सब नेस्त व नाबूद हो जाते, पूरा निजाम खत्म हो जाता। मगर उस मौके पर अल्लाह रब्बुल इज्जत ने हसबुनल्लाहु व नियमल वकील हजरत के दिल में डाला। इब्राहिम अलैहिस्सलाम ने हसबुनल्लाहु व नियमल वकील का विर्द किया, उस आग में अल्लाह रब्बुल इज्जत ने वही आग हजरत इब्राहिम के हक में खुशियों का जरिया बना दिया कि देखने वाले देख रहे थे कि आग है, मगर उसी को अल्लाह ने गुले गुलजार बना दिया। पता चला कि इंसान मुसीबत और परेशानी में अपने अल्लाह को याद करता है, अल्लाह इस बात पे कादिर हैं कि वही जो हमारी निगाहों में मुश्किल है अल्लाह उसी को आसान और राहत का जरिया बना देते हैं। बद्र के मौके पर नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम की जो ज़बान मुबारक से जो दुआएं मनकूल है, उस दुआ यही थी हसबुनल्लाहु व नियमल वकील। ज्यादातर आपने ये दुआ पढ़ी, अल्लाह रब्बुल इज्जत ने क्या किया, सब कुछ की कमी थी, हर चीज की कमी थी, सामने हर चीज की ज्यादती थी, मगर कैसा खौफ, कैसी भगदड़ और किस तरह का माहौल बना कि अल्लाह ने हजरत सहाबा حضرت صحابہ کے ساتھ نصرت کا معاملہ کیا، پتہ چلا کہ مشکلات میں ہمیں حسبنا اللہ ونعم الوکیل پڑھنا چاہیے، ان مشکلات کا فائدہ کہ اللہ اس سے ہمیں بچاتے بھی ہیں، ہمارے دل کو محفوظ بھی رکھتے ہیں۔ اس لیے ضرورت ہے کہ ایسے فتنے بھرے ماحول میں اچھے ماحول کو ہم منتخب کریں، اور اچھے ماحول کو منتخب کر کے وہاں پہنچیں اور اپنی چھوٹی چھوٹی نیکیوں میں آگے بڑھنے کی کوشش کریں۔ اللہ رب العزت ہمیں ان باتوں پر عمل کی توفیق عطا فرمائے۔ تھوڑی دیر کے لیے ہمارا آپ اسی جذبے، اسی تڑپ اور اسی دل کے احساس کے ساتھ اللہ کا ذکر کریں۔ جس وقت حضرت ابراہیم علیہ السلام کے سامنے کیسی بھڑکتی ہوئی آگ ہے، کیسے شعلے والی آگ ہے، نبی علیہ الصلوۃ والسلام کے سامنے ظاہری طور پر کیسے فتنے اور کتنی بڑی طاقتیں ہیں، مگر اس کے باوجود کس دل کے ساتھ نبی علیہ الصلوۃ والسلام نے اللہ کو یاد کیا کہ ساری دنیا کی طاقتیں، ساری دشمنی کس طرح سے نیست و نابود ہو گئی۔ اللہ ہمیں بھی اسی جذبے کے ساتھ ذکر کی توفیق عطا فرمائے۔ تھوڑی دیر کے لیے آنکھوں کو بند کر لیجئے، سر کو جھکا لیجئے، پورے جذبے کے ساتھ، پورے شوق کے ساتھ، پوری تمنا کے ساتھ اپنے اللہ کو یاد کیجئے۔ کوشش کیجئے کہ ہماری آنکھیں ڈب ڈبا جائیں، دل ہمارا لرز جائے۔ لا الہ الا اللہ، 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 لا الہ الا اللہ۔ سوچے ذرا اس حدیث کو کہ اگر کہیں اللہ کی رحمت ہم سے ہٹ گئی، گناہوں کا، فتنوں کا اثر دنیا میں ظاہر ہوا، ہم صبح میں مومن ہو کر اٹھے، شام ہوتے ہوتے کہیں ایسا نہ ہو کہ ہمارا ایمان چھن گیا ہو، ہم اپنے آپ کو اس لباس میں مومن سمجھتے ہوں، فرشتہ ہمیں کافر سمجھتا ہو۔ اللہ اللہ، آج اسی جذبے سے اپنے اللہ کا کلمہ پڑھیے کہ اللہ اس کلمے کو موت تک اللہ دل میں باقی رکھیے، دنیا پلٹ جائے، فتنوں سے زمین و آسمان بھر جائے، اگر میرے مولا میرے دل کو اپنے کلمے سے ہمیشہ مضبوط بنائے رکھیے۔ اللہ اسی جذبے سے پڑھیے، لا الہ الا اللہ، 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 لا الہ الا اللہ۔ اس کے بعد الا اللہ، 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 الا اللہ،
اللہ
الله 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 मिनट के लिए आंखों को बंद रखिए, कोशिश कीजिए कि दिल मेरा अल्लाह अल्लाह कर रहा है। इज्तिमाई माहौल हो तो इंसान को तकवियत होती है, हाथ उठाइए, दुआ कीजिए। اللهم لك الحمد كما ينبغي لجلال وجهك وعظيم سلطانك، اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اے اللہ ہم تیرے گنہگار بندے، اے اللہ خطا کار بندے، اللہ فتنوں میں ڈوبے ہوئے، اللہ ماحول میں ڈوبے ہوئے، اے اللہ گناہوں کے دریا میں ڈوبے ہوئے، اللہ کریم ہمارا دل سخت چتا ہو، اللہ کہیں ایسا نہ ہو کہ حدیث پاک میں کہا گیا کہ تو دیکھنے میں مسلمان ہوگا اندر سے کافر ہو چکا ہوگا، اللہ اللہ ایسے انجام بس سے ہماری حفاظت فرمانا، اللہ انجام بس کی حفاظت فرمانا، اللہ ہمیں پتہ ہے تو بڑا بے نیاز ہے، اللہ تو بڑا غنی ہے، اللہ تو بہت ہی اے اللہ بے نیاز ہے، اللہ تیری بے نیازی سے پناہ چاہ کر اللہ کریم ہمارے ایمان کی حفاظت فرمانا، مرتے دم تک میرے مولا، مرتے دم تک میرے مولا ایمان پہ باقی رکھنا، قلبے پہ باقی رکھنا، دل کی سختی سے بچائے رکھنا، دل کی کسافت سے بچائے رکھنا، اے اللہ ہمیں ذکر کی توفیق عطا فرما دے، عزت عطا فرما دے، گناہوں سے حفاظت فرما دے، جہاں رہے جس جگہ رہے میرے مولا ہمیں ذکر کی توفیق عطا فرما دے، میرے مولا دنیا کے حالات سے اے اللہ کی حفاظت فرما، عالم اسلام کی حفاظت فرما، ہمارے ملک کی حفاظت فرما، فتنوں میں پڑنے سے حفاظت فرما، فتنہ پرور کے شکنجے میں آنے سے حفاظت فرما، اے اللہ آئے دن فتنہ ہی فتنہ ہے میرے مولا فتنے سے حفاظت فرمانا، ہماری اولادوں کی حفاظت فرما، امت مسلمہ کی حفاظت فرما، ماں بہنوں کی حفاظت فرما، جوانوں کی حفاظت فرما، اے اللہ بیت المقدس کی حفاظت فرما دے، اے اللہ جس سرزمین پر نبیوں نے سجدہ کیا، اللہ جس سرزمین پر نبیوں نے آنسو بہائے، اللہ آج وہی سرزمین ظالموں کے قبضے میں آ چکی ہے، جوتے سے چل رہے ہیں، اے اللہ کریم اپنی قدرت کو ظاہر فرما کر رہائی فرما دے، آزادی فرما دے، حفاظت فرما دے، اے اللہ ہمیں دعا کی توفیق عطا فرما دے، اللہ کریم ہمیں رقت عطا فرما، خشیت عطا فرما، آنکھوں کے آنسو عطا فرما، دل کی سختی قساوت سے حفاظت فرما، اللہ اللہ کرنے کی توفیق عطا فرما، جن لوگوں نے دعاؤں کے لیے کہا لکھا اللہ تمام کے دل کی مرادوں کو پوری فرما، صلی اللہ علیہ وآلہ آلہ وصحبہ اجمعین برحمتک یا ارحم الراحمین۔